और अभी उनकी तादाद में कुछ 2% इजाफा हुआ 58% के हिसाब से। और आपने अपने जो इब्तदाई में बात की कि अमेरिकन्स की ज्यादातर तवज्जो इस वक्त वॉर जो ऑन टेरर है उसकी बजाय जो डोमेस्टिक इश्यूज हैं उस पर ज्यादा है, और ये मैं समझता हूँ कि एक ग्राउंड रियलिटी है। और दूसरी जो आपने बात की कि अमेरिकन जो हैं वो बूट्स ऑन द ग्राउंड यानी कि फौजों का एक किसी भी ममालिक में जंग में किरदार के बजाय इन हमलों को ज्यादा तरजीह देते हैं, तो मैं ये समझता हूँ कि बुनियादी तौर पर अमेरिका में सदर जॉर्ज बुश की जो दूसरी टर्म थी उसके बाद जो वॉर ऑन टेरर जो था अमेरिकी अवाम का मेन कंसर्न जो था वहां से फोकस एक शिफ्ट हुआ और जो अमेरिका की डोमेस्टिक पॉलिसीज थी जिनमें हेल्थ केयर, हाउसिंग, एजुकेशन, जॉब मार्केट ये चीजें थी इन पर ज्यादा तवज्जो हुई, और बेरोजगारी जो थी वो बड़ा मसला था उस पर ज्यादा तवज्जो हुई। और आपको मालूम है कि आज से 8 साल पहले अमेरिका में जो बेरोजगारी की शरह थी उसको डबल डिजिट क्रॉस कर गई थी, तो मैं ये समझता हूँ वो लोगों की तवज्जो का मेन मरकज ये था। और सिर्फ खबरों की हद तक लोगों को ये मालूम था कि अफगानिस्तान में, पाकिस्तान में और दीगर ममालिक में अमरीका का जंग में एक करदार है और अमरीका वो जंग लड़ रहा है, लेकिन उनकी तवज्जो जो थी वो ज्यादा इन मामलों में रही। तो जहां तक ड्रोन स्ट्राइक का ताल्लुक है मैं ये समझता हूँ कि लोगों को एक जो जर्नल है उनका एक उनकी एक मालूमात थी वो ये समझते थे कि ये एक मामला है जिस पर ये एक ऐसा टूल है जिसमें अमरीका को एक अपने जो हाई वैल्यू टारगेट्स है उनको टारगेट बनाने में कामयाबियां हासिल हो रही हैं
और लाइफ लॉसेस भी कम है, अमेरिकन्स के लाइफ लॉसेस कम है, एक्सपेंडिचर भी कम है।
हाँ जी, तो इसलिए ये जो रायामा में हम थोड़ा सा इजाफा देख रहे हैं या मेजोरिटी रायामा जो है इसके हक में, इसकी बुनियादी वजह ये है कि जो जंग के मामलात से अब लेस कंसर्न जो अमेरिकी अवाम है वो ये समझते हैं कि ये एक तरीका जो है ये ज्यादा कारगर साबित हो रहा है। लेकिन दूसरी तरफ आप देखें कि 48% जो अमेरिकन्स हैं वो ये भी समझते हैं कि इन जंगों में जो सिविलियंस की हलाकत है वो तो बाइस से तशवीश है। और मैं ये समझता हूँ कि ये वो अमर है जिसमें अमेरिका के वॉर ऑन टेरर में जो इत्तेहादी हैं जैसे कि पाकिस्तान है उनका ये कंसर्न है जो 48% अमेरिकी अवाम का भी कंसर्न है। और दूसरी तरफ जो हम दुनिया के दूसरी तरफ के जो अमेरिका के इत्तेहादी उनका इस कंसर्न को अमेरिकी इंतजामिया की तरफ से बालाए खातर में नहीं लाया जाता। और मैं ये समझता हूँ ये एक बुनियादी तजाद है और इस तजाद को दूर करने में फिलहाल जो है ना अमरीकी क्यादत ने कोई काबिल जिक्र करदार अदा किया या तसली बख्श जवाब दिया है, और पाकिस्तान और सोमालिया और यमन की जो क्यादतें वो भी मुसलसल इस मामले पर अपना कंसर्न रख रही हैं। और इसलिए हम देखते हैं कि बार बार जो है एहतजाज किया जाता है पाकिस्तान।
मैं पाकिस्तान से जरा इसका नुक्ता नजर लेता हूँ, फखर काका खेल साहब हमारे साथ हैं। फखर, पाकिस्तान में भी अगर हम देखें तो ड्रोन हमलों पर सोच जो है वो बटी हुई है। एक तो बड़ा ऐलानिया कहते हैं मुबसरीन भी नकाद भी कि कहीं ना कहीं ये लगता है कि हुकूमतों की कंसेंट इसमें शामिल रही है, बाज़ जगहों पे इसका दबे लफ्ज़ों में एतराफ़ भी सामने आया लेकिन ऐलानिया तौर पे इसकी मुखालफत की जाती है। फिर अगर हम ख़ास तौर पे कबायली इलाकों से आने वाली आवाज़ों पे बात करें वहाँ पे जहाँ हमें एहतजाज करते हुए लोग नज़र आते हैं, यहाँ तक कि पार्लियामेंट अमरीका की पार्लियामेंट के अंदर आके उन लोगों ने अपने कंसर्न बताए हैं कि ड्रोन हमलों के नुकसान क्या हैं, लेकिन वहीं से हमें इन ड्रोन हमलों की यूटिलिटी पे और उनकी अफादियत पे बात करने वाले लोग भी मिलते हैं जो ये समझते हैं कि यही बेस्ट टूल है मिलिटेंसी को, अस्करियत पसंदी को और दहशतगर्दों को टारगेट करने का। तो ये रिपोर्ट जो यहाँ पे अमेरिका के आवाम की आरा पर मबनी है, ये पाकिस्तान के जो आम आदमी है अगर मैं सरकारी नुक्ता नज़र पर ना जाऊँ तो वो किस हद तक उनके साथ ये मेल रखती है?
देखिए हसन, सबसे पहली जो चीज़ है आपको पता है जिस तरह आपने अमेरिका सर्वे का हवाला दिया, विक्टम्स रिस्पांस कुछ और होता है और एग्रेसर रिस्पांस कुछ और होता है। जाहिरी बात है इसी तरह पाकिस्तान के अंदर भी, चूंकि शुक्र है कि अभी तक सिटीज के अंदर कोई ड्रोन रूनुमा नहीं हुआ या जो सेटल्ड एरिया है, तो इसके विक्टम्स जो फाटा के हैं उनका रिस्पॉन्स कुछ और होगा सर्वे में, और जो सेटल्ड एरिया है उनका रिस्पॉन्स कुछ और। आपने जिस तरीके से हवाला दिया कि यहाँ की अथॉरिटीज जो थी उन्होंने گو اہیڈ کا سگنل دیا تھا, اور اس کا ذکر اوباما وار میں بھی موجود ہے کہ جب فارمر پریزیڈنٹ نے کہا کہ آپ برساتے جائیں اور ہم احتجاج کرتے جائیں گے. سو یہ ایک ایڈجسٹمنٹ ہوئی تھی, لیکن چونکہ میں تو گراؤنڈ کے اوپر رپورٹ کرتا رہا ہوں مختلف اداروں کے لیے ڈرونس کے جو وکٹمز ہوتے ہیں, پھر یہ بھی ہے حسن کہ آپ نے یہ بھی دیکھا ہوگا کہ ڈرونز کی پروسیشن میں بھی تھوڑی تبدیلی لائی گئی ہے. اس سے پہلے جس بڑے پیمانے پر تباہی ہوئی تھی, اب ہم دیکھ رہے ہیں کہ اس کی تباہی نہیں ہوتی. ایک وجہ تو یہ ہے, اور دوسری وجہ اگر آپ دیکھ لیں کہ ڈرونز میں کمی بھی آئی ہے اس ریجن کے اندر, اور یہی وجہ ہے کہ جو ڈیڈ باڈیز ہیں بارڈر کے اس پار یا بارڈر کے اس پار وہ بھی کافی کم ہوئی ہے. اگر یہ ڈیڈ باڈیز کی یہ رفتار جس طریقے سے فارمر ایک ڈیکیڈ کے دوران واشنگٹن یا پورے 50 اسٹیٹس کو جو ڈیڈ باڈیز وہاں کے شہریوں کی جو سولجرز تھے آبویسلی وہ جاتی تو وہ رسپانس کچھ اور ہوتا تھا. اب ایک جانب ہم گورنمنٹ ہمیں دیکھ رہے ہیں تو جو ریئیکشن ہے, کیونکہ یہ کاؤنٹر پروڈکٹیو نکلی ہے میری اپنی نظر میں, ہو سکتا ہے لوگ اس سے اختلاف کریں, لیکن یہ کاؤنٹر پروڈکٹیو اس حوالے سے تھی کہ ایک ڈرون میں اگر ایک بندہ جو ان کا ٹارگیٹ تھا وہ ایلیمینیٹ ہوتا تو ساتھ میں 10 اور بندے اس کو پھر ملیٹنٹ مائنڈ سیٹ تھا اس کو اس طریقے سے واش کرتا کہ اس کے بعد وہ ریونج اور جو بدل یہاں کے ٹریڈیشنل سسٹمز ہیں اس کے تحت پھر وہ بارڈر کے اس پار یا بارڈر کے اس پار خود ہماری ٹروپس کے اوپر, ہماری پولیس لا انفورسمنٹ ایجنسی کے اوپر, اس کے برین کو اس طرح کیا جاتا کہ یہ ڈرون انہیں کی ماں پر ہو رہے ہیں, تو اس کا نقصان چاہے امریکہ ہو یا اس کے اتحادی ہو ان کو بہت زیادہ ہوتا تھا. اب اس میں بھی آپ دیکھ رہے ہیں کہ کافی کمی آئی ہے. ظاہری بات ہے ایک طرف آپریشن بھی چل رہے ہیں لیکن دوسری طرف جو ڈرون ہے اس میں کافی کمی آئی ہے. آپریشن کے دوران تو پھر بھی ہماری فوج لوکل فوج ہے انٹیلیجنس رکھتی ہے تو علاقے, اور پھر سب سے بڑی بات سنتی ہے کور جو ہے جو ہماری ہی قبائلیوں سے اٹھ کر ریگولر آرمی کا حصہ بنتے ہیں, ان کی کاروائی میں اور جو ڈرون کی کاروائی اس میں زمین آسمان کا فرق ہوتا ہے.
فخر ہم آپ کو دوبارہ لیتے ہیں, آپ کی آواز تھوڑی ہم تک کٹ کے پہنچ رہی ہے, ہمارے پروڈیوسرز آپ سے دوبارہ رابطہ کرتے ہیں. محسن ظہیر صاحب, مین ویل ہمیں آپ یہ بتائیے گا کہ اب یہ سروس رپورٹس ہیں اور یقیناً ان کا ایک مقصد بھی ہوتا ہے, حکومتوں کے پاس بھی یہ رپورٹس پہنچتی ہیں, کیا اس بیس کے اوپر جو حکمت عملی ہے وہ فارم کر سکتی ہے, کیونکہ ایک طرح سے سیاسی حمایت تو ریفلیکٹ ہوتی ہے ڈرون حملوں کے اندر.
جی دیکھیں, جو رائے عامہ کی حد تک تو ہم یہ کہیں گے کہ امریکی رائے عامہ جو ہے وہ ان حملوں کے حق میں ہے, لیکن جیسے فخر نے بات کی اور جو سب سے بڑا سوال اٹھایا جاتا ہے پاکستان کی جانب سے وہ یہ ہے کہ یہ جو حملے ہیں یہ کاؤنٹر پروڈکٹیو ہیں. آپ یہ دیکھیں کہ اس سروے کے ساتھ ایک سوال یہ پیدا ہوتا ہے کہ ایک تو کاؤنٹر پروڈکٹیو کا سوال پیدا ہوتا ہے, دوسرا یہ ہے کہ جو ڈرون سٹرائکس ہیں یہ ایک جو وارفیئر ہے اس کا ایک حصہ ہے. ایک جو بڑی جنگ ہوتی ہے اس میں صرف ڈرونز پر اکتفا نہیں کیا جاتا. فار ایگزامپل ہم عراق کی جنگ لیں, عراق میں امریکہ نے بوٹس آف دی گراؤنڈ تھے, امریکہ نے پوری وہاں پر فوجیں اور نیٹو نے اپنی فوجیں تعینات کی اور پوری فل سکیل وار جو ہے وہاں پر لڑی گئی. وہاں پر امریکہ کا ایک زمانے میں شروع میں آپ کو معلوم ہے کہ عارضی طور پر ایک ایڈمنسٹریٹر مقرر کیا گیا, بعد میں پھر وہ ساری معاملات کے اس 10 سال کی عراق کی جنگ کے بعد جس میں پورا ایک بھرپور جنگ لڑی گئی, آج ہم عراق کی جب صورتحال دیکھتے ہیں تو اس کے جنگ کے جو نتائج ہیں وہ کوئی ابھی صورتحال تسلی بخش نہیں ہے. مشن میں سمجھتا ہوں عراق میں ابھی بھی کمپلیٹ نہیں ہے. عراق جو ہے خانہ جنگی اور تباہی کے دہانے پر ہے, اور عراق سے جو مغربی ممالک کو خطرات تھے انتہا پسندی کے اور دہشت گردی کے حوالے سے, وہ خطرات آج بھی وہاں پر موجود ہیں. اور اس رپورٹ میں بھی جو پی او کی رپورٹ ہے اس کو بھی اگر آپ بغور دیکھیں تو اس کے آخر میں انہوں نے ایک تھوڑا سا حصہ افغانستان کا بھی بتایا گیا ہے, اور اس حصے میں یہ کہا گیا ہے کہ افغانستان میں ایک ڈیکیڈ ایک دہائی سے زائد کی جو جنگ کے بعد بھی ابھی تک جو ہے وہ لوگ یہ سمجھتے ہیں کہ اس جنگ کے جو مقاصد تھے وہ ابھی تک حاصل نہیں ہوئے. اور اب پاکستان میں تو بوٹس آف گراؤنڈ والی صورتحال نہیں آئی پچھلے 10 سالوں میں, صرف ڈرون سٹرائک یوز کیے گئے, اور وہ ڈرون سٹرائک جو تھے وہ بھی جیسے فخر نے بتایا کہ ایک خاص حصے میں زیادہ تر وہ حملے کیے گئے. تو کہنے کا مقصد یہ ہے کہ میں یہ سمجھتا ہوں کہ یہ جو سارا وارفیئر جو ساری گیمز ہیں ان کے جو اصل مقاصد ہیں اس پر ضرور توجہ دینی چاہیے, اور اس میں یہ دیکھنا چاہیے کہ بائی دا اینڈ آف دا ڈے ہم کہاں پر کھڑے ہوں گے. اور یہ تمام سروے جو ہیں جیسا کہ آپ نے سوال میں کہا, میں یہ سمجھتا ہوں اس سروے کو ایک براڈر پرسپیکٹو میں دیکھنا چاہیے. اس میں یہ بھی دیکھنا چاہیے کہ صدر اوباما جن کے دور میں سب سے زیادہ یہ ڈرون سٹرائک ہوئے, اسی سروے میں یہ بتایا گیا کہ انہی کی پارٹی جو ڈیموکریٹ پارٹی ہے اس کے جو 39% جو ڈیموکریٹس ہیں وہ اس کے حق میں نہیں ہے, 74% ریپبلکن ان حملوں کے حق میں ہیں, جبکہ اس کے برعکس آپ دیکھیں ایک بڑا فرق ہے, 52% جو ڈیموکریٹس ہیں
وہ اس کو سپورٹ کر رہے ہیں
حق میں, اور اسی طرح 48% نے اپنی تشویش کا بھی اظہار کیا سویلینز کا. اور ان سویلین میں ابھی حال ہی میں آپ کو پتا ڈاکٹر وارن وائنسٹائن جو تھے,
جی ہاں ان کی کیجوئلٹی سی ڈرون سٹرائک میں ہوئی, جی ہاں
نہ وہ تھا اٹالین جیووانی ایک ورکرز تھے وہ ان میں ہلاک ہوئے. تو کہنے کا مطلب جو سویلین کیجوئلٹی کا پہلو بھی ہے وہ بھی اس کو مد نظر دیکھنا چاہیے. اور صرف اگر ہم امریکی رایامہ کو مد نظر رکھیں گے اور آن دی ادر سائڈ پاکستانی رایامہ کو نظر انداز کر دیں گے تو اس کا مطلب یہ ہے کہ رایامہ کے حد تک دونوں ملک ایک پیج پر نہیں ہیں. اور جب ایک پیج پر آپ نہیں ہوتے تو پھر ول آف دا پیپل جو ہوتی ہے وہ کسی بھی عمل کے پیچھے شامل نہیں ہوتی. اور میں سمجھتا ہوں ول آف دا پیپل جو ہے وہ بہت ضروری ہے مقاصد کو حاصل کرنے کے لیے.
فخر کاکا خیل صاحب, آپ ہمیں یہ بتائیے گا کہ بات تو ایریل سٹرائکس کی ہے, خواہ وہ آپ F-16 سے کریں یا آپ جو ہے وہ ڈرون سے کریں, انحصار اس بات پہ ہے کہ آپ کی انفارمیشن کتنی ایکوریٹ تھی اور آپ کا آپریشن جو ہے وہ کتنا سوفسٹیکیٹڈ تھا. تو کیا وہاں پہ جو ایک احتجاج ہے وہ صرف ڈرون حملوں کے خلاف ہے یا جو F-16 کے ذریعے جو ایریل بمبنگ ہوتی ہے اس میں بھی جس کو ہم کہتے ہیں کہ کلیکٹیو ڈیمیج جو ہے اس کا احتمال بھی اتنا ہی ہے, اس کو کیسے ہم الگ الگ کر کے دیکھ سکیں گے؟
وہ بنیادی وجہ ہی اور بنیادی جو بنیاد فراہم کرتی ہے وہ یہی ہے, اگر ڈرون کے ساتھ کوئی اختلاف کرتا ہے منطق کے حساب سے تو ہم نے دیکھا کہ جن کے پانی کا نظام تھا وہ اس طرح کا نہیں تھا جس طرح کا ہونا چاہیے تھا. جہاں تک F-16 کی یا جیٹ چاپر جو بمباری کرتے اس کے بعد ہم نے ایک واقعہ خصوصاً دیکھا تیرا ویلی کے اندر خبر دی تھی, لیکن اس کے بعد اس وقت کے جو جنرل کیانی صاحب تھے انہوں نے باقاعدہ اس پر معافی بھی مانگی. ایسی جب بھی اس طرح کے واقعات ہوتے وائس کار نہیں لیکن مقامی ہم نے خود رپورٹ کی, جب بھی اس طرح کی کوئی کولیٹرل ڈیمیج ہوتا ہے تو پھر خود اگر آرمی چیف نہیں تو لوکلی جو ہیڈ ہوتا ہے وہ باقاعدہ جرگے کے سامنے میں سارک روپ اسٹیج میں دیکھا جرگے کے سامنے وہ باقاعدہ اپڈیٹ ہوتا ہے وضاحت کرتا ہے معافی مانگتا ہے اور جو سچ مقامی کمائے لے وہ اس کی جان بخشی نہیں کی جاتی. تو یہ ڈفرینس ہے ڈرون اسٹرائک کے اندر اور جو لوکل اورینٹیڈ ہماری اپنی ٹروپس کے اسٹرائک سے اس کے اندر. یہاں پر حسن ایک جو بنیادی نقطہ ہے میری اپنی نظر میں, اگر امریکن یا یوروپین یا پھر خود ہمارے ملک کے جو عام شہری ہیں ڈرونس کی طرف متذبذب ہیں, کیا ریسپونس دیں, ان کی حمایت کریں, ان کی مخالفت کریں, اس میں بنیادی کردار رپورٹنگ کا بھی ہے. ہم بطور صحافی جس طریقے سے رپورٹنگ کرتے ہیں اٹس مور بیسڈ آن اتھارٹی, چاہے واشنگٹن میں یا نیو یارک میں یا لندن میں یا سڈنی میں اگر کوئی رپورٹر بیٹھا ہے تو وہ وہاں کے جو اپنے اتھارٹی ہیں اس خبر کو تب تک مصدقہ بیان کرتا ہے جب تک سی آئی اے کسی آفیشل سے وہ بات نہ کرے. اسی طرح ہمارے یہاں بھی یہی ہے کہ ہم ملٹری سورسز کو کوٹ کرتے ہیں, تو جب تک اس اسٹائل کی رپورٹنگ رہے گی اتھارٹی رپورٹنگ, جب جرنلزم کی بنیاد یہ ہوگی کہ جب تک بھیا اتھارٹی کی جانب سے کوئی ورڈ نہ آئے تب تک ہم اس کو نہیں چھاپیں گے یا ریلیز نہیں کریں گے. یہ جو ون سائڈڈ رپورٹنگ ہے یہ بھی بنیادی وجہ ہے کہ پرسپیکٹو جو امریکن کا ہے یا یوروپین کا ہے یا ایون پاکستان کے اندر کا بھی ہے, کیونکہ اب ہم خود گوگل میں کئی دفعہ ڈرون اسٹرائکس کور کی ہیں لیکن اب کافی دنوں سے ایک تو وسائل نہیں ہوتے, پھر جو جو علاقے ہیں وہ اس کانفلکٹ کا شکار ہوتے ہیں, ان کی انسرٹینٹی ہوتی ہے, تو ہم بھی جانے کی زحمت گوارا نہیں کرتے. اس کے بعد اوبیسلی ہمارے پاس وہی اتھارٹی سورس آتی ہیں جو وہ ہمیں بتاتے ہیں وہ ہم آگے رپورٹ کرتے ہیں, یا واشنگٹن یا نیو یارک کے یا نیو امریکن فاؤنڈیشن کے بھی اگر آپ سورسز دیکھیں وہ یہی کلپنگ کے اوپر سے لیتے ہیں. تو ریئل ٹائم رپورٹنگ بھی ایک بنیادی وجہ ہے کہ یہ جس طریقے سے ڈرون کو پورٹریٹ کیا گیا, یا میرے خیال میں اگر کوئی انڈیپینڈنٹ جرنلسٹ آتا اور اس ڈرون کی 2006-07 کے اندر یا 8 کے کے اندر دوائیاں دیکھتا تو مجھے نہیں لگ رہا, اور اس کو اسی طریقے سے رپورٹ کرتا جس طریقے سے انسیڈنٹ ہوا ہے. تو مجھے پورا یقین ہے کہ امریکن سٹیزن کبھی بھی ڈرون کو بیرڈ نہ قرار دیتے.
فخر سمجھ کیجیے گا, ایک بڑا مختصر سا میں ایک سوال کرتا ہوں اور بہت شارٹ اس کا کچھ سیکنڈ میں جواب دیجیے گا. ابھی ہم یہ نوٹس کر رہے ہیں کہ بہت اسکیل بیک کیا ہے اوباما انتظامیہ نے خاص طور پہ پاکستان کے اندر اپنے اس آپریشن کو, کیا اس کی وجہ وہاں پہ خیبر پختونخوا کے اندر وہ سیاسی جماعت کی حکومت ہے جو ڈرون حملوں کے خلاف احتجاج میں جس نے نیٹو سپلائی تک بند کی, یا پاکستان کے اندر جو ایک ریزنٹمنٹ ہے ان حملوں کے خلاف وہ ہے, یا پھر ایک وجہ یہ ہے کہ چونکہ بذات خود پاکستان کی فوج آپریٹ کر رہی ہے تو اس لیے کچھ زیادہ وہاں پہ اگریسولی رول پلے کرنے کی ضرورت نہیں ہے؟
میں آپ کے سیکنڈ بات کو سیکنڈ ہی کروں گا, کیونکہ جس طریقے سے وہ آپریشن کر رہی ہیں اس کے بعد ظاہری بات ہے جو اوباما ایڈمنسٹریشن ہے یا جو دیکھنے والے ہیں مانیٹرنگ کرنے والے ہیں وہ اس چیزوں سے مطمئن ہیں, اور یہی وجہ ہے کہ جب تک ضرورت نہیں ہوتی ڈرون اسٹرائک سے بھی گریز کیا جاتا ہے, یا جس جگہ پر آپریشن کی ضرورت نہ ہو وہاں آپریشن سے گریز کیا جاتا ہے. تو میرے اپنے خیال میں ملٹری ڈیسیشنز یا جو موجودہ آرمی چیف ہے سولجر مین, میرے خیال میں اس کی ٹیکٹکس, اس کی لیڈرشپ اور اس کا ویژن وہ زیادہ میٹر کرتا ہے بنسبت اس کے صوبے میں کس کی حکومت ہے کس کی نہیں.
بہت شکریہ فخر کاکا خیل, سینئر صحافی تجزیہ کار, آپ نے ہمیں پشاور سے جوائن کیا, محسن ظہیر صاحب نیو یارک سے آپ ہمارے ساتھ تھے, آپ کا بھی بے حد شکریہ. سامعین ایک بریک لیتے ہیں اور فخر کو ہم دوبارہ کچھ دیر بعد انگیج کریں گے, ان سے ہم ریکویسٹ کریں گے کہ وہ خیبر پختونخوا کے اندر ہونے والے بلدیاتی انتخابات جس کو وہ بذات خود مختلف ایریاز میں جا کے مانیٹر کر رہے ہیں اس پہ بھی ہمیں وہ اپنی اپ ڈیٹ دیں, لیکن کچھ دیر کے بعد, کیونکہ اس سے پہلے جو ہمارا اگلا سیگمنٹ ہے وہ بھارت کے اندر اقتصادی صورتحال کے بارے میں ہے, جہاں سے اطلاعات یہ آ رہی ہیں کہ ایک ایسا ملک جس کو شائننگ انڈیا یا رائزنگ انڈیا کہا جاتا ہے وہاں پہ دنیا بھر میں بھوک کے افراد یا کم خوراکی کا شکار افراد, ان کی تعداد دنیا میں کسی بھی ایک ملک میں اگر دیکھی جائے تو سب سے زیادہ بھارت میں ہے. اس پہ ہم بات کریں گے ایک بریک کے بعد.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے, دن ہو یا رات جب دل چاہے, اس پتے کو یاد رکھیے www.urduvoa.com.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن, پروڈیوسر ہیں عریشہ خان اور انجم مہرل گل, جبکہ ہمارے ساتھ اسٹوڈیو انجینئرز ہیں جیکسن ویٹس اور مسٹر کوئی نیلسن, اگر نام ان کا میں صحیح پروننسیٹ کر رہا ہوں. تو پروگرام کے سلسلے میں ہم بات کریں گے بھارت سے جو رپورٹس آئی ہیں, ٹائمز آف انڈیا کی رپورٹ ہے اور اس میں بتایا یہ جا رہا ہے کہ دنیا میں اگر کسی بھی ایک ملک کے اندر یہ دیکھا جائے کہ وہاں کم خوراکی کے شکار افراد کی تعداد کتنی ہے, تو یہ سب سے زیادہ تعداد جو ہے وہ بھارت کے اندر موجود ہے, اور یہ چھوٹی موٹی تعداد نہیں ہے, 194.6 million, یعنی تقریباً یہ جو ہے 20 کروڑ افراد بنتے ہیں جو کم خوراکی کا شکار ہیں, بھوک کا شکار ہیں, اور ان کی جو غذائی ضروریات ہیں وہ پوری نہیں ہو پا رہی ہیں. دنیا بھر میں مجموعی طور پر بتایا جاتا ہے کہ 90 کے دہائی کے بعد سے اب تک دیکھا جائے, جس میں ملینیم ڈیولپمنٹ گولز سیٹ کیے تھے پوری دنیا نے کہ اس بارے میں بہتری لانی ہے, تو بہتری کے اثرات جو ہیں وہ ملے ہیں پوری دنیا میں, لیکن بھارت کے اندر جو ہے اس میں کوئی خاطر خواہ کمی نہیں آئی ہے. بھارت نے ملینیم ڈیولپمنٹ گول کے تحت 1996 میں جو وعدہ کیا تھا یا جو ٹارگیٹ یا جو اہداف مقرر کیے تھے وہ 2015 کے لیے تھے, اور ان میں وہ حاصل کرنے میں کامیاب نہیں ہو سکا ہے. پاکستان کا اگر حوالہ دیے ہم اسی رپورٹ کے اندر, تو پاکستان میں یہ تعداد 41.4 million, یعنی تقریباً 14 لاکھ کے برابر بنتی ہے, جو کل آبادی کے 22% کے برابر ہے. لیکن پاکستان کے لیے جو بات اس میں فکر مندی کی ہے وہ یہ کہ گزشتہ 25 برسوں میں اگر ایسے افراد کی تعداد پر نظر ڈالیں جو کم خوراکی کا شکار ہیں, تو پاکستان میں یہ ریشو بڑھ رہا ہے اور بھارت میں کم رفتار سے صحیح مگر گریجولی وہ یہ ریشو کم ہو رہا ہے. اس پہ ہم بات کرتے ہیں, ہمارے ساتھ موجود ہیں نیلوفر سور وردی صاحبہ, بھارت سے ان کا تعلق, اینالسٹ ہیں, تجزیہ کار ہیں, مصنفہ ہیں, اور پروفیسر منیر کاکڑ صاحب ہمیں جوائن کر رہے ہیں پاکستان سے, معاشی امور کے ماہر ہیں. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. نیلوفر سور وردی صاحب, آپ سے آغاز کرتے ہیں. بھارت جس کی ایک پکچر ہمیں بتائی جاتی ہے, رائزنگ انڈیا, شائننگ انڈیا, لیکن جو آن گراؤنڈز فگر سامنے آتی ہیں ٹائم ٹو ٹائم، خواہ وہ معیشت سے متعلق ہوں یا عام آدمی کی جو زندگی کا جو سٹینڈرڈ ہے، معیار زندگی سے متعلق ہوں، تو وہ کچھ زیادہ تسلی بخش نہیں ہوتے، کیا وجوہات ہیں
اس کے؟ دیکھیے کئی وجوہات ہیں، ایک تو اگر ہم جو انڈیا کا جو پاورٹی لائن ہے وہ بہت کم رکھا گیا ہے، مطلب اگر ہم اس کو دنیا کے دوسرے ممالک سے اس کو کمپیئر کریں تو یہ تو کچھ بھی نہیں ہے. مثلاً اگر ایک دن میں انسان 32 روپے میں کتنا کھا سکتا ہے، ایک فیملی کتنا کھا سکتی ہے، نہیں کھا سکتی. تو جو قاعدے کا پاورٹی لائن ہے وہ بھی نہیں ہے. اگر دنیا کے اور غریب ممالک کے مقابلے اگر پاورٹی لائن ایک ایوریج رکھا جائے تو دیکھا جائے گا اور بھی انڈر نرش لوگ یہاں پہ ہیں، خام خوراک. اور اس کے آپ کو ایک سامنے کئی وجہ، اس کے ایک تو ان کی آمدنی صحیح نہیں ہے، انڈر پیڈ ہے، اور جو نظام ہے یہاں کا ابھی غریب لوگوں تک پوری طرح سے اچھی طرح سے پہنچ نہیں پا رہا ہے. آپ گاؤں کو دیکھیں، کسانوں کی خودکشی بڑھتی جا رہی ہے، ان کی زمین ان کے ہاتھ سے نکل رہی ہے، فصل بیکار جاتی ہے، تو ان کے پاس دو وقت کی روٹی، ایک وقت کی روٹی بھی نصیب ہو جائے اس کو بھی وہ اپنی خودکشی کا سمجھتے ہیں. اور پھر یہ بھی نہیں اسٹینڈرڈ ہے کہ بھائی اگر ایک وقت ان کو کھانا مل بھی رہا ہے تو وہ کس طرح کا کھانا ہے، ان کے لیے پوری طرح سے نیوٹریشیس ہے یا نہیں ہر چیز. یہ سب اگر آپ مثلاً آپ انڈیا کی اور یورپ کی یا امریکہ کی پاورٹی لائن کو کمپیئر کیجیے تو جو وہاں کی پاورٹی لائن ان لوگوں نے وہاں کے ممالک نے رکھی ہوئی ہے وہ یہاں کے لو مڈل کلاس یا مڈل کلاس کی ایوریج انکم کے
مقابلے. مجھے اب بھی یاد ہے کہ شاید پاکستان میں اگر ہم دیکھتے ہیں کہ $2 اگر جس کی آمدنی روزانہ کی ہے تقریباً 200 روپیہ، تو اس کو غریب نہیں سمجھا جاتا، اس کو غربت کی لکیر سے اوپر سمجھا جاتا ہے. پروفیسر منیر گاگر صاحب آپ کا بھی بہت شکریہ. ایک تو اسی پاورٹی لائن کے ریفرنس میں بتائیے گا کہ یہ کتنا جسٹیفائی کرتا ہے ان کو غربت کی لکیر سے زبردستی اوپر کھینچ کے لانا، جب یہ ایک 5 یا 6 افراد کے جو کنبہ ہے اس کی بنیادی ضروریات کو پورا کرنے کے لیے یہ اماؤنٹ ناکافی ہے. یہ 30 روپے پر ہیڈ بھی نہیں آتا ایک دن کے لیے. تو میں ایک تو اس حوالے سے بتائیے گا، اور دوسرا ہم نے جو سوال نیلوفر صاحبہ سے کیا تھا کہ ایک پکچر تو ہے رائزنگ انڈیا، شائننگ انڈیا، وہ ہمیں سافٹ ویئر میں، کرکٹ میں، شو بز میں بہت ایڈوانسمنٹ کرتا ہوا نظر آتا ہے، اور دنیا پہ اس کا جو تصور یا تشخص ہے وہ ڈفرینٹ جاتا ہے. لیکن یہ جو پکچر ہم نے آپ کے سامنے رکھی ہے کہ وہاں پہ تقریباً 194.6 ملین افراد جو ہے وہ انڈر نرشڈ ہیں، یہ کتنی اس سے متصادم ہے؟
تھینک یو جی. بات پہلے آپ نے پاورٹی اس کی بات کی، میرے خیال میں یہ جو پاورٹی کی ڈیفینیشن ہے یہ بھی کرپٹڈ ہی مجھے لگ رہا ہے، بلکہ کسی نے تو کہا ہے کہ یہ پاورٹی لائن نہیں ہے، یہ اسٹارویشن لائن ہے جی. تو میرے خیال میں آپ جو ہے صرف دو ڈالر کیا بات کرتے ہیں، آپ یہ نہیں دیکھتے کہ وہ جو مکان جس میں رہتا ہے معمولی سی ہوا آ جاتی ہے تو وہ مکان جو ہے وہ اڑ جاتا ہے، اس کے پاس پینے کا پانی نہیں ہوتا ہے، اس کو ایجوکیشن جو ہے وہ فیسلٹیز نہیں ہے. میں سمجھتا ہوں یہ $2 جو ہے ٹھیک ہے، آپ نے ایک جو ایشو ہے سمپلیفائی تو کر دیا ہے کوانٹیفیکیشن کے ذریعے، آپ نے اس کو آبجیکٹیو بنا دیا ہے، مگر یہ جو پاورٹی لائن ہے یہ ایکچولی ریفلیکٹ نہیں کرتا ہے جو ایکچوئل جو اصل پاورٹی ہے. تو میرے خیال میں اس کو جو ہے اس کو ریوزٹ کرنا ہوگا، کیونکہ اگر $2 جو ہے اگر آپ وہ ایک آربیٹریری آپ نے ایک لائن مقرر کیا ہے، میں نہیں سمجھتا ہوں کہ یہ پاورٹی جو ہے اس کو صحیح ریفلیکٹ کر لیتا ہے.
ایک منٹ میں آپ دوسرا اینگل بتائیے گا بھارت کے اندر، جو دوسرا سوال کا حصہ تھا.
ہاں تو اب جو دوسرا سوال آپ نے کیا ہے انڈیا کے، دیکھیے میں سمجھتا ہوں یہ ایک یہ ہندوستان ہو یا پاکستان ہو، میں سمجھتا ہوں یہ ایک عظیم المیہ بھی ہے اور ایک لمحہ فکریہ جو ناگزیر ہے کہ ہم آزادی کے 67 سال کے بعد بھی ہمیں غربت سے، ہمیں جو ناخواندگی سے ہمیں جو ہے ابھی تک
نجات نہیں مل سکی ہے. نیلوفر صاحب ہمارے پاس 30 سیکنڈ ہے، 30 سیکنڈ میں آپ بتائیے گا.
سمجھتا ہوں جی کہ اس میں جو پیوٹل ہے जो फंडामेंटल रो है वो पॉलिटिकल इंस्टीट्यूशंस का है। देखिए, अगर आपके पॉलिटिकल इंस्टीट्यूशंस जो हैं वो रिस्पॉन्सिव नहीं है आबादी के जरूरत का, आबादी के नीड्स का, आबादी के एजुकेशन का, आबादी के गुर्बत का, तो ये सिलसिला तो इसी तरह से रहेगा।
बहुत शुक्रिया आपका प्रोफेसर मुनीर कागर साहब, आपने हमें ज्वाइन किया। निर्भर सोरवर्दी साहबा, आपके भी हम मशहूर हैं कि आप हमारे साथ रहीं। और सामिन, वक्त हुआ एक ब्रेक का, ब्रेक के बाद वापस आएंगे तो हमारे सैटेलाइट व्यूअर भी हमारे साथ होंगे।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमरीका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफ।
ये है प्रोग्राम जहां रंग, जो आप देख भी रहे हैं और सैटेलाइट के व्यूअर हमें अब देख भी सकते हैं और हमारे लिसनर्स हमें सुन भी सकते हैं। हमारे लिसनर्स पिछले आधे घंटे से हमारे साथ थे, जिसमें हमने दो मौजूदात पे ख़ास तौर पे बात की है। 60% अमरीकी शहरी, अब मैं अगर आपके सामने थोड़ा सा अहाता करूँ, एक सर्वे प्यू रिसर्च ने दिया है जिसमें बताया गया है कि 60% अमरीकी शहरी ड्रोन हमलों की जो पॉलिसी है उसकी हिमायत करते हैं। इसमें मज़ीद बहुत क्लासिफिकेशन हैं और हमारे पैनलिस्ट का यही कहना है कि उसकी एक वजह तो ये हो सकती है कि चूँकि अमरीका के अंदर जो ताज़ा तरीन दीगर सर्वेज आए हैं उसमें यह बताया गया है कि अमरीका की अवाम जंगों के मुखालिफ हैं, लेकिन इसको वो एक मुफीद हथियार समझते हैं जो बहुत टारगेटेड ऑपरेशंस का हामिल है, इंफॉर्मेशन के ऊपर बेस करता है और नुकसान का एहतमाल कम होता है, और इसी तरह जो अमेरिकन ह्यूमन लाइव्स हैं उसका भी ख़तरा कम होता है। लेकिन दूसरी जानब यह भी ज़रूर है कि अमरीका के अवाम ने सर्वे में इस बारे में भी खदशात ज़ाहिर किए हैं कि दुनिया भर में इन ड्रोन हमलों से जो आम बेगुनाह अफराद या बेगुनाह शहरियों की कैजुअलिटीज़ या हलाकतें होती हैं, इस पर भी उन्होंने अपने तहफ़ुज़ात ज़ाहिर किए और इसके लीगल इशूज़ के ऊपर भी। प्रोग्राम के दूसरे हिस्से में हमने बड़ी तफसील से बात की है भारत के अंदर से जो एक रिपोर्ट सामने आई टाइम्स ऑफ इंडिया की, उसमें बताया ये गया है कि भारत के अंदर 194.6 मिलियन अफराद ऐसे हैं जो कम खुराकी का शिकार हैं, जो गुर्बत के सबब अपनी ग़िज़ाई ज़रूरियात पूरी नहीं कर पाते हैं। तो इस पे हमने अपने पैनलिस्ट के सामने सवाल रखा था कि ये एक मुतसादिम या मुतजाद तस्वीर क्यों है, क्योंकि जो तस्वीर दुनिया के सामने भारत की जाती है वो एक राइजिंग या शाइनिंग इंडिया है, और उसमें हमें वो क्रिकेट के मैदान हों, वो हमें शोबिज़ की दुनिया हो या सॉफ्टवेयर की दुनिया हो, वो हमें बहुत एक रोज़ी उसकी पिक्चर होती है। और दूसरी तरफ ये है कि उसकी इकोनॉमी के जो इंडिकेटर्स हैं वो भी बताया जाता है कि वो टेक ऑफ करती हुई उसकी मईशत है, और वो इस रीजन के लिए ना सिर्फ बहुत इंपॉर्टेंट है बल्कि बाकी दुनिया के जो ममालिक हैं उसके लिए भी भारत की मईशत एक अहम हैसियत की हामिल है। ये वो दो सेगमेंट है जिसमें हमने तफसील से बात की, और प्रोग्राम के हिस्से में हम बात करेंगे खैबर पख्तूनख्वा के अंदर बलदियाती इंतखाबात कल होने वाले हैं, यानी 30 मई को ये इंतखाबात होने जा रहे हैं। बहुत अहम संग मील होता है, और अगर ये देखा जाए पिछले 3-4 बरसों में मुख्तलिफ सियासी जमातों में, जिसमें ख़ासतौर पर मुत्तहिदा कौमी मूवमेंट, पाकिस्तान तहरीक इंसाफ, इन लोगों का ख़ासतौर पर यह मुतालबा रहा है कि बलदियाती इंतखाबात होने चाहिए और इख्तियारात जो हैं वो निचली सतह पर मुंतकिल हों, और लोगों के जो मामलात हैं या उनके जो मसाइल हैं वो निचली सतह पर ही और बड़ी इमीडिएट लेवल पर ही उनके अपने मुंतखब करदा नुमाइंदों के ज़रिए हल किए जाएँ। तो अब ये इंतखाबात होने जा रही हैं पाकिस्तान के अंदर, बलूचिस्तान में ये इंतखाबात हो चुके हैं, अब ये KPK में और उसके बाद अगली बारी में बाकी टर्म्स में पंजाब और सिंध के अंदर भी ये इंतखाबात होनी हैं। हज़ारों की तादाद में कैंडिडेट्स यहाँ पे मौजूद हैं, सियासी बुनियादों पे इंतखाबात हो रही हैं, ये भी हम जानेंगे इसी सेगमेंट के आखिरी हिस्से में कि सियासी जमातें क्या इशू, क्या एजेंडा सामने लेके आ रही हैं। लेकिन इस वक्त जो हमारे लिए तशवीश की बात है वो रिपोर्ट्स हैं जिनमें ये बताया जा रहा है कि माजी के कुछ हवालों की तरह इस बार भी खैबर पख्तूनख्वा के अंदर कई एक इलाकों में ख़वातीन को वोट डालने से रोका जाएगा या रोका जा सकता है। मुख्तलिफ सियासी जमातें जिसमें मॉडरेट पॉलिटिकल फोर्सेस में शुमार रखने वाली जमातें भी शामिल हैं, वो भी ऐसे किसी मुआहदे का हिस्सा बन जाती हैं। ये ट्रेंड हमें साल 2013 के आम इंतखाबात में भी नज़र आया, और अभी पिछले दिनों खैबर पख्तूनख्वा के अंदर एक सूबाई असम्बली की के ऊपर ज़िमनी इंतखाबात हुए, वहाँ पर भी پورے اس کانسٹیچوئنسی کے اندر خواتین میں سے کسی ایک نے بھی ووٹ کاسٹ نہیں کیا ہے. اس پہ پاکستان کے اندر جو خواتین کی صورتحال یا ان کی حیات یا حقوق کی حیات کو مانیٹر کرنے والا ادارہ ہے وہ بھی اپنے تحفظات کا اظہار کر رہا ہے. اس پہ ہم بات کریں گے, ہمیں جوائن کریں گے عنایت اللہ صاحب, منسٹر ہیں لوکل گورنمنٹ کے کے پی کے اندر, جماعت اسلامی سے ان کی وابستگی ہے. رخشندہ ناز صاحبہ ہمارے ساتھ ہوں گی, ہیومن رائٹ ایکٹیوسٹ ہیں اور اس کے ساتھ ساتھ لیگل ایڈ اینڈ اویئرنیس سروسز لاپ, یہ ایک غیر سرکاری تنظیم ہے, اس کو بھی ہیڈ کرتی ہیں. بشرا گوہر صاحبہ سے ہم نے درخواست کی ہے, سابق ممبر نیشنل اسمبلی عوامی نیشنل پارٹی کے ساتھ ان کا تعلق ہے, وہ ہمارے ساتھ ہوں گی. اور کچھ دیر بعد فخر کاکا خیل بھی ہمارے ساتھ ہوں گے, جن سے ہم جانیں گے کہ الیکشن کیمپین کے بعد جب اور الیکشن کی ووٹنگ سے چند گھنٹے پہلے صورتحال کیا ہے. ہمارے ساتھ رخشندہ ناز موجود ہیں اور عنایت اللہ صاحب, لیکن ان سے پہلے اگر ہم چند سیکنڈ کی آپ کو ایک گفتگو سنوائیں, خاور ممتاز کی چیئر پرسن ہے نیشنل کمیشن آن دا اسٹیٹس آف وومن, ان سے بات کی ہے ہمارے اسلام آباد بیورو نے آن کیمرہ. کیا کہتی ہیں جو ان کو رپورٹس یا مل رہی ہیں کہ خواتین کو ممکنہ طور پہ روکا جا سکتا ہے, تو اس پہ جو خواتین کا یہ خاص طور پہ جو کمیشن ہے اس کے کیا تحفظات ہیں, سنتے ہیں اس ساؤنڈ کلپ میں.
Well, the commission's mandate is to make sure that women are not discriminated against across Pakistan. Now, this is a case of discrimination. So we've taken it up with the election commission. We've written to the provincial election commission. We will now write to the provincial government to ensure, because this is the first local government elections coming up. They will be followed others.
The president said that the commission's job is to make sure that women are not discriminated against women. We want the government to make sure that women are not discriminated against women. This is a matter of political behavior, and we have brought it to the commission in front of the election commission. We have also written a letter to the election commission, and now we will also say to the government that they make sure that women are not discriminated against women, because here are first of all the local elections being held, and after that the rest of the places will be local elections being held. The second question was asked, so they said that here will be an example of this, and its importance is Muslim. کیونکہ باقی جگہوں پر بھی اس مثال کی پیروی کی جائے گی. ہم چاہتے ہیں کہ حکومت وقت اور حکمران جماعت انتخابی عمل میں خواتین کی شرکت کو بھرپور طور پہ یقینی بنائے. عنایت اللہ صاحب نے ہمیں جوائن کیا ہے, اس وقت چونکہ ڈرائیو کر رہی ہیں اور تھوڑے وقت کے لیے ہمارے ساتھ موجود ہیں, تو پہلے ڈائریکٹلی ان سے بات کرتے ہیں. عنایت اللہ صاحب, منسٹر فار لوکل گورنمنٹ الیکشنز اینڈ رورل ڈیولپمنٹ, آپ کا بہت شکریہ. اور آپ سے بہت متعلق ہے یہ سوال, آپ انتخابی جو بلدیاتی حکومت ہے اس کو بھی آپ ہیڈ کرتے ہیں اس چیپٹر کو, پھر الیکشنز, اور سیکنڈلی رورل ڈیولپمنٹ, اور خواتین تو خاص طور پہ جو رورل علاقوں میں ہیں انہیں پہ زیادہ قدغنیں لگتی ہیں کہ وہ ووٹ نہ ڈال سکیں. ابھی جو میڈیا رپورٹس آ رہی ہیں وہاں پہ تو سوات جیسے بندوبستی علاقوں میں بھی یہ کہا جا رہا ہے کہ کچھ کانسٹیچوئنسیز کے اندر یا کچھ حلقوں کے اندر مختلف سیاسی جماعتیں جو ہیں وہ گٹھ جوڑ کے ذریعے خواتین کو انتخابات میں حصہ لینے سے روک رہی ہیں. اور کمیشن یہ کہتا ہے کہ یہ نہ صرف مذہبی روایات کے خلاف ہے, پاکستان کے کانسٹیٹیوشن کے بھی اگینسٹ ہے, اور یہ الٹیمیٹلی ذمہ داری صوبائی حکومت کی ہے. کیا آپ اس بات کو یقینی بنانے کے لیے کر رہے ہیں کہ خواتین اپنا ووٹ اپنا حق کی رائے دہی استعمال کر سکیں؟
دیکھیے, ہم نے تو یہ کوشش کی ہے, میں نے بیانات بھی دیے ہیں اور حکومت نے بھی انسٹرکشن ایشو کیے ہوئے ہیں کہ خواتین کو کوئی بھی طاقت کے ذریعے سے اور فورس کے ذریعے سے ووٹ سے نہیں روک سکتے ہیں, لیکن ریزلٹ فورس کے ذریعے سے ان کو نکالا بھی نہیں جا سکتا ہے. اور خواتین کو ہم نے ترغیب دی ہے, میں نے مسلسل گزشتہ تین چار دنوں سے مسلسل میں اخبارات کے سٹیٹمنٹ کے تھرو ان کو ترغیب دے رہا ہوں کہ وہ نکلے, اور اگر وہ ان کو بائی فورس روکا جاتا ہے تو وہ اس کا کمپلینٹ کرے اپنے قریبی پولنگ اسٹیشن اور پولیس اسٹیشن کے اندر اس کا کمپلینٹ کرے. حکومت نے انتظامات بھی کیے ہوئے ہیں, جہاں پاسبل ہے وہاں ہم نے بڑے پیمانے پہ الگ پولنگ اسٹیشن بنا دیے ہیں, اور جہاں الگ پولنگ اسٹیشن پاسبل نہیں ہے وہاں الگ پولنگ بوتھ بنا دیے ہیں. اور ہم تو کوشش کر رہے ہیں کہ ایک انیبلنگ انوائرمنٹ ہو اور اس میں وہ نکلے.
اور اگر 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 خواتین وہاں پہ ووٹ ڈالنے نہیں آتی تو پھر آپ کیا کریں گے؟ کیوں آپ کیا یہ سمجھ لیں گے کہ انہوں نے اپنا یہ حق استعمال کیا ہے کہ انہیں ووٹ نہیں دینا؟ کیونکہ یہ تو ممکن نہیں نا کہ ایک کانسٹیچوئنسی کے اندر کوئی ایک عورت بھی ووٹ نہ ڈالنا چاہتی ہو. اور کیا یہ محض بیانات سے اس کا تدارک ہو جائے گا؟
دیکھیے, ہم نے تو اس حوالے سے اس مرتبہ تو جماعت اسلامی نے یہ بھی کیا ہے کہ ہمارے محترم مرحوم قائد قاضی حسین احمد صاحب کی جو بیٹی ہیں محترم قاضی صاحب, انہوں نے دیر لور میں پروگرامات کیے ہیں, خواتین کے اجتماعات منعقد کیے ہیں, انہوں نے تقریریں کی ہیں, ان کو ترغیب دی ہے کہ وہ الیکشن کے لیے نکلے. लेकिन ज़ाहिर है ये ट्राइबल कल्चर है और वी आर लिविंग इन अ ट्राइबल कल्चर, और हम इसका किसी रिलीजन के साथ ताल्लुक नहीं है, पोलिटिकल पार्टी के साथ ताल्लुक नहीं है, ये ट्राइबल कल्चर है और उसमें औरतें मतलब न खुद इस कल्चर का एहतराम करती है और बाहर नहीं निकलती, ये वजह नहीं है कि उनके ऊपर जबर किया जाता है। औरतें अमूमन घरों के अंदर रहती हैं, वो घरों से बाहर नहीं निकलती हैं और इसी कल्चर के एहतराम में वो नहीं निकली।
हमारे साथ रहिएगा, मैं इसका जवाब ले दूं। इनायतुल्लाह साहब थोड़ी देर हमें आप और दीजिएगा, रक्षंदर राज साहब हमारे साथ हैं। रक्षंदर साहब आपका भी बहुत शुक्रिया। क्या आप इस आर्ग्यूमेंट को बाई करती हैं कि ट्राइबल कल्चर है? क्या ट्राइबल कल्चर रिलीजियस वैल्यूज से जिनका बड़ा एहतराम किया जाता है खासतौर पर उसी ट्राइबल कल्चर के अंदर और मुल्की कवानीन से भी बढ़कर है, क्योंकि वहाँ तो राइट दिया गया है खवातीन को कि वो अपना हक रायदही इस्तेमाल करें, और क्या आप इस आर्ग्यूमेंट को बाई करती हैं?
नहीं, देखिए शुक्रिया एक तो इस मौजू को लाने का, और मैं खुशी है मुझे कि मेरी आपके प्रोग्राम के हवाले से अनायतुल्लाह साहब से भी बात हो सकेगी। देखिए मैं तो एक वकील हूं और मैं आर्गुमेंट से बात करूंगी कि अगर ये ट्राइबल कल्चर है तो सन 2000 का जो सबसे पहला इलेक्शन था उसमें केपी की खवातीन ने खासतौर पर जो साउथ का एरिया था करक और जो ज्यादा ट्राइबल बेल्ट से करीब था वहां पे खवातीन की जो नुमाइंदगी थी वो 53% से ज्यादा थी।
सही।
और फिर सही। मैं आपको ये कहना चाहूंगी कि आप क्यों भूल रहे हैं कि दीर जैसे इलाके में जुबैदा बेगम जैसी खातून ने इलेक्शन किया, वो मुंतखब हुई और उसको बेनजीर अवार्ड मिला। इस तरह बहुत सारे इलाकों में, देखिए बात ये इतनी सिंपल नहीं है कि खवातीन ट्राइबल कल्चर की वजह से नहीं निकलती। होता ये है कि आप मस्जिदों में अगर ऐलान करा दें और घर के अगर मर्दों को मैसेज मिल जाए कि आपने अपनी खवातीन को बाहर नहीं निकालना, तो बहुत आसान है कि आप कल्चर के नाम पे औरतों को रोक दें। इस सूबे के अंदर जो खवातीन मुंतखब होकर आई, मैं खुद लोकल गवर्नमेंट से वाबस्ता रही हूँ, यहाँ पे खवातीन ने जनरल इलेक्शन में भी इलेक्शन किया, ट्राइबल एरिया से औरतों ने इलेक्शन कंटेस्ट किया, तो मैं नहीं समझती कि ये इसमें ट्राइबल।
रक्षंदा आपके पास ऐसी एग्जांपल्स हैं जिसमें खवातीन आपके पास आई हों और उन्होंने कभी ये कंप्लेंट की हो कि हम तो वोट डालना चाहती थी लेकिन हमारे मर्दों ने या जो मुत्तफिका फैसला हो गया था सियासी जमातों का उसके सबब हम ये वोट अपना या अपना हक इस्तेमाल नहीं कर सकी हैं?
देखिए जो पिटीशन के पास जो पिटीशन फाइल की है कमीशन के पास, इलेक्शन कमीशन के पास, उसमें खवातीन ने आके अपनी टेस्टिमनीज रिकॉर्ड करवानी शुरू की हैं, उन्होंने अपने एफिडेविट दिए हैं, सिविल सोसाइटी ऑर्गेनाइजेशंस जो वहां पे थी उन्होंने, ये थोड़ा सा अनफॉर्चुनेट था कि ये बाय इलेक्शन में उस तरह की प्रेजेंस नजर नहीं आई सिविल सोसाइटी की, अदरवाइज जो है ये उसी दिन जो है ये इशू टेकअप किया जा सकता था। लेकिन ये इस तरह का मैंने, क्योंकि खुद पिशावर हाई कोर्ट में एक ऑर्गेनाइजेशन को हेड करते हुए 4 साल तक के केस को चलाया पिशावर हाई कोर्ट में जो सवाबी का था, उसमें बकायदा खवातीन पिटिशनर बनी जो पिछले इलेक्शन में था। तो ये देखिए इशू हमारे यहाँ पे ये है कि जो कैंडिडेट्स है ना उसमें बड़ा फर्क है। आप अगर प्रोविंशियल लीडरशिप से बात करेंगे, नेशनल लीडरशिप से बात करेंगे, तो उनकी स्टेटमेंट में और जो
लोकल लेवल पे बहुत डिफरेंस नजर आएगा,
बड़ा फर्क है। और ये
मुझे एक क्वेश्चन इनायतुल्लाह साहब से और करने दीजिए। इनायतुल्लाह साहब, आपने राहिला काजी साहिबा की एग्जांपल दी, अगर हम इसको एक रेफरेंस बना लें तो ये भी देखा गया है कि रिलीजियस फोर्सेज हों या इवन ट्राइबल फोर्सेज हों, वो अपनी खवातीन को तो उन्हीं खवातीन की स्पेशल नशस्तों पर असम्बली पहुँचाने में किसी तरह की झिझक महसूस नहीं करती हैं, लेकिन वोट लेने में वो कतराती हैं। यहाँ तक कि अगर मैं नाम भी लूँ आवामी नेशनल पार्टी कुछ देर बाद जो कि बुशरा होंगी,
बड़ा मुश्किल सी सूरत हाल है। खवातीन वोट भी डालती हैं जो सरकारी मुलाजमीन हैं और पोस्टल बैलेट हैं वो बड़े पैमाने पे बिल्कुल वो डाले जाते हैं, लेकिन इलेक्शन के दिन जो है वो नहीं निकाले जाते। मेरे ख्याल में एक तो लोगों को झिझक महसूस करते हैं और लोग रिलक्टेंट हैं, और एक जेन्युइन रीजन भी एक ये है कि हमारे यहाँ इलेक्शन कमीशन उस बड़े पैमाने पे तैयारियां नहीं करती हैं कि खवातीन के लिए मर्दों से दूर अलग से महफूज पोलिंग स्टेशन बनाएं कि जिसमें खवातीन साफ हों, खवातीन पुलिस हों और खवातीन जो अपना लोकल उनके वैल्यूज हैं और कल्चर हैं और पर्दे का निजाम है उसके अंदर वो चले जाए और वोट डाल ले। ये भी एक बहुत बड़ी वजह है, क्योंकि मैंने खुद बहुत से लोगों से ये सुना, मैंने खुद अपने इलाके के अंदर बड़े बुजुर्गों से इस बात की क्या आप इसका किया जाए, तो लोग ये कह रहे थे कि अगर इस किस्म के महफूज इंतजाम हो जाए तो इसमें फिर लोगों के लिए आसानी होगी कि औरतें निकले। तो मेरे ख्याल में इस पे सोचने की जरूरत है और इसके लिए तैयारी की जरूरत है।
अच्छा इनायतुल्लाह साहब, हमें बुशरा गौहर साहब ने भी ज्वाइन किया है, साबिक मेंबर नेशनल असेंबली अवामी नेशनल पार्टी की सीनियर रहनुमा हैं। बुशरा गौहर साहब, आपका भी हम बहुत शुक्रिया अदा करेंगे कि आपने हमें इस सेगमेंट में ज्वाइन किया है। ख़ासतौर पर इसमें चूँकि बलदियाती इंतखाबात करीब हैं, तो हम कैंपेन से भी आप लीडरशिप को रोका गया होगा। मेरा ख़ासतौर पर फोकस सिर्फ ख़वातीन के वोट डालने के ऊपर है, जो आप भी उसका हिस्सा रही होंगी। जो कमीशन ऑन द स्टेटस ऑफ वुमेन है, वो भी अपने कंसर्न शो कर रहा है कि ऐसा क्यों होता है, और आप के जैसी मॉडरेट पॉलिटिकल फोर्स के ऊपर भी ये इल्ज़ाम लगते हैं कि वो भी वहाँ पे एक समझौता या एग्रीमेंट कर लेती हैं बहुत सारी कॉन्स्टिट्यूंसीज के अंदर कि ख़वातीन वोट ना डालने आएं। आप जैसी एक्टिविस्ट भी क्या इसको सपोर्ट करेंगी?
देखिए, मैं तो सारी उम्र इसी पे ही वी हैव स्ट्रगल्ड के ख़वातीन के जो हक है पॉलिटिकल और पार्टिसिपेशन डिसीजन मेकिंग में, तो वो हक उनसे कोई छीन नहीं सकता और उनको ये हक डिनाई भी नहीं, क्योंकि आईन में ये हक उनको दिया गया है। तो अगर एक इलाके में इस किस्म की कोई एग्रीमेंट होती है तो वो तो आईन के खिलाफ वर्जी है और उसके खिलाफ तो सख्त से सख्त एक्शन होना चाहिए।
आप बड़े कंपोज्ड हैं, अवामी नेशनल पार्टी के खासतौर पर जो लीडर्स हैं बड़ी जम के बात करते हैं, लेकिन हमने जो पिछला इलेक्शन हुआ जिमनी, उसमें आपकी लीडरशिप की बात के अंदर वो हमने तुम तराक नहीं देखा। कहीं ना कहीं ये साउंड हो रहा था कि वो बाकायदा उस एग्रीमेंट का हिस्सा जरूर थे, जो बाज़ चैनल्स ने उसको दिखाया भी सही, बात भी की पाकिस्तान के अंदर।
देखिए जी, अभी ये लोअर बीस का केस चल रहा है और उसमें तमाम पोलिटिकल पार्टी जो लोकल लेवल पे लोअर दीर में इंक्लूडिंग एएनपी एक वर्बल मायदा हुआ और उसको फिर मैं खुद गई हूँ इलेक्शन कमीशन में और मैंने चीफ इलेक्शन कमिश्नर से कहा कि आप नोटिस लें। उन्होंने सो मोटो नोटिस लिया कि 50,000 से ज्यादा खवातीन वोटर्स को अपना हक इस्तेमाल करने नहीं दिया गया, उनको रोका गया। अब मैंने तो उसको चैलेंज किया हुआ है और चीफ इलेक्शन कमिश्नर ने फॉर द फर्स्ट टाइम, अब अगर एएनपी के किसी लोकल लेवल के लोगों ने हिस्सा लिया है तो उनके लिए तो बहुत क्लियर मैसेज उसने भी पब्लिक रैली में संजय वली खान साहब ने कहा कि ये पार्टी की जो मैनिफेस्टो है आईन है उसके खिलाफ वर्जी है और जिसने भी किया है वो पार्टी से उसको एक्सपेल किया जाएगा। उन्होंने हिदायत दी है हमारे सूबाई सदर जो है अमीर हैदर होती साहब को कि वो इंक्वायरी बिठाए और देखें कि इसमें कौन एएनपी का शामिल था इस अग्रीमेंट में।
सही।
तो मैं समझती हूँ कि सारी पॉलिटिकल पार्टीज को ये करना होगा, लेकिन साथ साथ जो पार्लियामेंट्री रिफॉर्म्स की जो इलेक्शन रिफॉर्म्स की कमेटी है उसकी भी जिम्मेदारी है कि वो ऐसे प्रपोजल्स दें कि मिनिमम 10% से अगर कम
वोट
किसी भी पोलिंग स्टेशन पे तो उधर इलेक्शंस नल एंड वॉइड और रीपोल होना चाहिए। तो ये कुछ हमें लीगल वो भी मेजर लेने होंगे, कुछ इलेक्शन कमीशन के पास बहुत पावर्स हैं उसको इस्तेमाल करना होगा और कुछ पॉलिटिकल पार्टीज भी खवातीन की जो हक की बात है तो उसको एक प्रायोरिटी दे।
आपने बड़ी अच्छी सजेशन दी है। हमारे साथ मौजूद है रक्षंदा नाथ साहब, अभी आपको मालूम है कि बहुत एक्टिविस्ट हैं और इस इशू पे बहुत काम करती हैं। जी रक्षंदा, आपने बुशरा गौहर को भी सुना, आपको वो सलाम भी कह रही हैं, आप रिस्पॉन्ड कीजिएगा। उनकी तजवीज़ कैसी है कि अगर 10% से कम खवातीन वहाँ पे वोट पोल करती हैं तो फिर वहाँ पे री इलेक्शन हों?
देखिए ये बिल्कुल मैं बुशरा से एग्री करती हूँ और देखिए बुशरा और मैं एक मूवमेंट का हिस्सा रही हैं और आज भी मैं समझती हूँ कि कोई भी पाकिस्तान में प्रोग्रेसिव मूव होगी तो उसमें हम साथ हैं। मुझे है कि ये नेशनल कमीशन ऑन द स्टेटस ऑफ वुमेन जो है वो ऑलरेडी इसके ऊपर एक अपनी रिकमेंडेशंस की जो स्टडी है वो उसको पब्लिश कर चुकी है और उसके अंदर, क्योंकि देखिए हमारे जो कानून है उसके अंदर एक लैकुना है और वो लैकुना ये है कि अगर आप पीपल्स रिप्रेजेंटेशन एक्ट को देखें तो वो कैप्चरिंग को तो कवर करता है और जो बाय फोर्स रोकने को तो कवर करता है, वो दो चीजों को कवर नहीं करता कि एक वो जो डिस्क्वालिफिकेशन का जो सेक्शन है जो डील करता है कैंडिडेट की डिस्क्वालिफिकेशन के साथ, उसमें अमेंडमेंट की जरूरत है, और दूसरा जो है जो कैप्चरिंग का है उसमें मेंशन करने की जरूरत है कि किसी किस्म का, क्योंकि वो बाय फोर्स का लफ्ज इस्तेमाल करता है। जब बाय फोर्स का होता है क्योंकि जो पिटीशन डिसमिस हुई है पेशावर हाई कोर्ट में उनका भी यही रीजन था इससे पहले भी, तो कोर्ट्स जो है वो कहते हैं कि जी आप कहीं से सॉलिड एविडेंस लेकर आए। तो क्या मैं समझती हूँ कि हमारी हाई कोर्ट्स के लिए ये सॉलिड एविडेंस काफी नहीं है कि वहां पे सबसे ज्यादा या बिल्कुल खवातीन के वहां पे वोट नहीं हुए? तो जब तक आप इसको लीगल वो नहीं देंगे प्रोटेक्शन, ये इसी तरह होगा।
मुशा गौहर साहब, हम एक मिनट में इसको समअप कीजिएगा, आपके ख्याल में क्या है इसका एक हल? ये नहीं हो सकता कि बजाते खुद एटलीस्ट ये जो ग्रास रूट लेवल से लीडरशिप इमर्ज हो रही है तो यहाँ पे खवातीन को एज कैंडिडेट आपके जैसी पॉलिटिकल फोर्सेस वहाँ पे बना के खड़ा करें और पूरी अपनी जो है एफर्ट्स लगा दें उनको आगे लाने में, तो इससे एक बुनियादी मसला भी हल हो जाएगा, क्योंकि अगर खातून खुद कैंपेन चला रही है तो वोटर्स के लिए भी आसान हो जाएगा पोलिंग बूथ पे आना, पोलिंग स्टेशन पे आना।
देखिए अभी मैं अपने गांव में हूँ और कल इलेक्शन हो रहे हैं, अभी हम लोगों ने बाकायदा खवातीन निकली हैं और एक पूरी रैली जो अपने जो ऑफिस हैं और कल जो कैंप्स लगेंगे उसको इंस्पेक्ट करने के लिए हम निकले। तो खवातीन तो हर जगह पॉलिटिकली अवेयर भी हैं और वो निकलेंगी, लेकिन अगर आप दरवाजे बंद करोगे तो वो कैसे निकलेंगी? रास्ते मत रोके तो खवातीन खुद निकलेंगी।
जी बहुत शुक्रिया,
रोके जा रहे हैं उनके लिए।
जी बहुत शुक्रिया आपका, बुशरा गौहर साहबा आपने हमें ज्वाइन किया, रक्षंदा नाथ साहबा आपके भी हम मशहूर हैं, और इनायतुल्ला मिनिस्टर फॉर लोकल गवर्नमेंट आप हमारे साथ थे, आपका भी बहुत शुक्रिया। और सेगमेंट को समअप करने से पहले फखर काका खेल हमारे साथ थे, उनसे हम सिर्फ इलेक्शन का एक ओवरऑल पिक्चर लेंगे। फखर, बड़ी कैंपेन चली, तमाम सियासी जमातों ने इसमें शिरकत की, मैं इसमें बिल्कुल ये नहीं पूछूंगा कि कौन पार्टी आगे या पीछे है क्योंकि ये इस वक्त कहना कुछ दुरुस्त नहीं होगा, लेकिन ये बताइएगा क्या इश्यूज हैं और वोटर क्या सोच रहा है, मुझे सिर्फ ये बताइएगा।
बुनियादी तौर पर जो इश्यूज हैं, जाहिरी बात है गली मोहल्ले के इंतखाबात हैं तो उनके वही इश्यूज हैं, गली मोहल्ले के हवाले से, बिजली के हवाले से, बल्कि करक में तो एक यूनियन काउंसिल के जो उम्मीदवार थे उन्होंने 2.5 करोड़ रुपए के पावर प्लांट लगा लिए कि इसके जरिए मैं योमिया 5 लाख रुपए भी दूंगा और यूनियन काउंसिल से बिजली लोड शेडिंग का मुकम्मल खात्मा करूंगा। तमाम बात डिस्ट्रिक्ट इंतजामिया ने उसको मजबूर किया कि वो 30 मई के बाद ही वो प्लांट लगा पाएंगे। तो ओवरऑल तो इसी तरह के इशू वोटर्स जो ट्रेंड्स हमें सामने नजर आ रहा है, वोटर्स काफी इंडिपेंडेंट हो गया है, ऐसे लग रहा है कि गो के सियासी जमातों के जो मंशूर हैं उनके नजरियात है, उनका जो बैकग्राउंड है वो एक तरफ, लेकिन सियासी जमातों की जानिब से जो उम्मीदवार सामने आए हैं, जैसे कि हम तहरीक इंसाफ की मिसाल ले लें, खुद तहरीक इंसाफ के जो दरीना कारकुन थे उनको टिकट अवॉर्डिंग के वक्त नजरअंदाज किया गया और अब वो आजाद हैसियत से इलेक्शन लड़ रहे हैं।
इसी तरह क्या कंटोनमेंट इलेक्शन की तरह यहाँ पे भी आजाद उम्मीदवार ज्यादा तादाद में कामयाब होकर आ सकते हैं? क्या कंटोनमेंट इलेक्शंस की तरह यहाँ पे भी मुमकिन ऐसा हो सकता है कि आजाद उम्मीदवार ज्यादा तादाद में सामने आ जाएं?
जी बिल्कुल, लेकिन हसन बिल्कुल सही आपने बात की कि आजाद उम्मीदवारों का फिलवक्त जो सियासी पंडित है उनका यह कहना है कि उनका पलड़ा भारी है, लेकिन हसन यहाँ पर एक अहम बात यह है कि टर्न आउट इतनी कम बावजूद इस बात के कि तमाम जो अगर आप उम्मीदवार देख लें कैंडिडेट देखें 88,000 से जायद उम्मीदवार हैं, 41,000 लगभग के जो नशस्तों के लिए, लेकिन जो सामने नजर आ रहा है और जो कैपेसिटी मैं देख रहा हूँ, एक तो अवेयरनेस कैंपेन सही तरीके से नहीं चलाई गई, 7 वोट जो बैलेट पेपर है 7 के करीब वोट जो बैलेट पेपर है वो किस तरीके से उस इलाकों के अंदर जहां पर एक बैलेट पेपर फिल करना मुश्किल हो जाता है, ऐसे में 7 बैलेट पेपर किस तरीके से पूरे होंगे, क्या करेंगे?
बिल्कुल, बहुत 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 वैलिड आपका पॉइंट है कि इसके लिए तो बकायदा एक तरबियत
कमीशन की कैपेसिटी में देख रहा हूँ, क्योंकि अभी से शिकायत सामने आना शुरू हो गई है, किसी का वोट किसी जगह पर है, किसी का रजिस्ट्रेशन किसी जगह पर है, जो वोट नंबर है वो मौजूद नहीं है, तो काफी
कल हम देखते हैं और हो सकता है हम आपको दोबारा जहमत दें क्योंकि जब हमारा प्रोग्राम होगा तो बहुत सारे हल्कों में शायद नतीजे जाना भी शुरू हो गए। बहुत शुक्रिया फखर काका खेल आपने में ज्वाइन किया। और सामिन, तेज़ी से हम चलेंगे प्रोग्राम के आखिरी सेगमेंट की जानिब, इंटरनेशनल डेवलपमेंट है। गुज़श्ता तकरीबन 10 या 12 दिनों में ये दूसरा वाकया है कि सऊदी अरेबिया के अंदर एक और अहलेदशी की मस्जिद उसको टारगेट किया गया है, खुदकुश ये बम धमाका था जिसमें कम अज़ कम 4 अफराद के मारे जाने की इत्तलात सामने आ रही हैं। हुकाम عوام یہ بتا رہے ہیں کہ یہ دھماکہ جو ہے یہ حملہ اور ایک مسجد میں داخل ہونے کی کوشش کر رہا تھا اور جب سیکیورٹی اہلکاروں نے اسے روکا تو یہ دھماکہ ہو گیا. پچھلے دنوں جب یہ اسی نوعیت کا ایک واقعہ ہوا تو اس کو انٹرنیشنلی بھی اور لوکلی بھی بہت اہمیت دی گئی, کیونکہ سعودی عربیہ میں اس نوعیت کے واقعات بہت کم ہوتے ہیں, اور اب اگر یہ اتنے تواتر سے ہو رہے ہیں تو اس کو کس پیرائے میں دیکھا جائے گا؟ کیا وہاں پہ ایک سیکٹیرین وائلنس جو ہے اس کی باقاعدہ ایک ویو آ رہی ہے, اور سعودی عربیہ کی ریاست اس کو کس حد تک نمٹنے کی صلاحیت یا اہلیت رکھتی ہے, اس کو کیا کرنا ہوگا؟ انالیسز ہم لیں گے. سلطان علی صاحب ہمارے ساتھ موجود ہیں, ایکسپرٹ انٹرنیشنل افیئرس, اور زبیر اقبال صاحب ایکسپرٹ ہیں, مڈل ایسٹ انسٹیٹیوٹ کے ساتھ وابستہ تھنک ٹینک کے ساتھ وابستہ تجزیہ کار ہیں. تو سلطان علی صاحب, کوئکلی ہمارے پاس 6 منٹ ہیں اس سیگمنٹ کے لیے, آپ ہمیں بتائیے گا سعودی عربیہ کے اندر 10 سے 12 دنوں کے دوران مسلسل اس نوعیت کا دوسرا واقعہ, تو یہ کیا یہی ریفلیکٹ کرتا ہے کہ ایک وائلنس ہے اور سیکٹیرینزم کے اوپر بیس ہے, داعش جیسی فورسز اس کے پیچھے ہو سکتی ہیں, تو سعودی عربیہ کے لیے کیا آپشنز ہیں؟
دیکھیں, سب سے پہلی بات تو یہ کہ سعودی عربیہ میں اس سے کئی برس قبل جو ہے اس ایک ٹیررزم کی ویو آئی تھی جس کے اوپر انہوں نے بہت احسن طریقے سے قابو پا لیا تھا اور تقریباً ختم کر دیا تھا. لیکن یہ اب یہ جو ویو ہے, میں اس کو سیکٹیرین ایگزیکٹلی نہیں کہوں گا, حالانکہ سیکٹیرین رنگ دیا جا رہا ہے, لیکن جو داعش ہے یا اسلامک اسٹیٹ جو اپنے آپ کو کہتے ہیں, انہوں نے اس کی وارننگ دی تھی. انہوں نے کہا تھا کہ اور ان کا ٹارگیٹ جو ہے وہ سعودی عرب میں جو بادشاہی نظام ہے اس کو ختم کرنا ہے, اور خاص طور پہ پہلے شاہ عبداللہ کو اور اب انہوں نے شاہ سلمان کو یہ وارننگ دی تھی. اور ابھی حال ہی میں جو ڈیولپمنٹ ہوئی ہے, جس آپ کے علم میں ہوگا کہ ایک جیش الفتح کے نام سے ایک تنظیم کی پیکنگ خبروں کے مطابق ترکی, قطر اور سعودی عرب کر رہے ہیں, جس کا مقصد ہے کیا کہتے ہیں داعش کو ختم کرنا, ان کے خلاف مقابلہ کرنا. تو اس کے بعد ہی انہوں نے اعلان کیا تھا کہ ہم سعودی عرب کو لگا دکھائیں گے, اور یہ غالباً اسی کی کڑی ہے کہ جیسا آپ نے صحیح فرمایا کہ 10 دن کے اندر اندر یہ دوسرا واقعہ, اور یہ
8 دن کے اندر جمعے سے جمعہ
لگتا ہے کہ یہ بڑھے گا. سعودی عرب میں جو ہے وہ ان کے پاس بہت سے وسائل ہیں, جیسا کہ وہ ٹیررزم کے اوپر قابو پا چکے ہیں پہلے, لیکن اس دفعہ جو ہے انہیں بہت زیادہ جو ہے اس کے اوپر منظم ہو کر کے کام کرنا پڑے گا, کیونکہ اس پہ اگر آپ دیکھیے کہ جو نام آ رہے ہیں, ایک صاحب ہے غالباً وہ امریکہ سے تعلیم حاصل کر کے آ رہے تھے, اس کا مطلب ہے کہ یہ عرب بدو یا انکوت اس قسم کے لوگ نہیں ہیں, یہ پڑھے لکھے لوگ ہیں جو کہ سبمٹڈ ہیں, اور ان سے مقابلہ کرنے کے لیے سعودی عرب کو اپنی تمام قوت جو ہے وہ بروئے کار لانی ہوگی, ورنہ اس جنگ میں حالات بہت مشکل ہو جائیں گے.
زبیر اقبال صاحب, آپ کا انالیسس کوئکلی, سعودی عرب کو کیا کرنا ہوگا, کتنی پاور رکھتا ہے اور کتنی ویل وہاں پہ آپ کے خیال میں انسٹیٹیوشنز کے اندر پائی جاتی ہے؟
سعودی عرب ہو رہا ہے, یہ ایک کولڈ وار ہے جو کہ سعودی عربیہ اور ایران کے درمیان ہے. اگر اس پہ آپ قابو نہیں ڈالیں گے تو اس قسم کے ایکشن اور ہوتے رہیں گے. یہ جو ایونٹ ہے اس کا کانسیکوینس صرف یہ ہوگا کہ سعودی عربیہ کے اندر ٹینشنز اور بڑھ جائیں گی. ان ٹینشنز کے بڑھنے کی وجہ سے وہاں کے کچھ ایکسٹریمسٹ لوگ جو ہیں وہ بھی اسلامک اسٹیٹ کو سپورٹ کرنا شروع کر دیں گے. اس لیے ضروری یہ ہے کہ اس مذہب کو بالکل ایکسکلوڈ کر دیا جائے اس کولڈ وار سے. اگر آپ اس کو ایکسکلوڈ نہیں کر سکتے تو اس قسم کے معاملے چلتے رہیں گے, اور اگر سعودی عربیہ کوئی خاص اسٹرانگ ایکشن دیتا ہے تو اس کی ریٹیلیشن بہت سیریس ہوگی. اس لیے ضروری یہی ہے کہ پولیٹیکل سولوشن کی طرف موومنٹ شروع ہو جانی چاہیے.
پولیٹیکل سولوشن کس کے ساتھ؟ کیا ایران کے ساتھ آپ پولیٹیکل اس کی بات کر رہے ہیں؟ کیا یہ کس نوعیت کے بارے؟ پہلے تو یہ بھی ڈٹرمن کرنا پڑے گا کہ یہ کون لوگ ہیں اور سعودی عربیہ کے اندر ان کا کتنا عمل دخل ہے.
دیکھیے, سعودی عربیہ کے اندر اسلامک اسٹیٹ کے بہت سے لوگ ہیں, وہاں پر بہت ٹینشنز پائی جاتی ہے شیعہ اور سنی کے درمیان. وہاں پر شیعہ کو غیر مسلم سمجھا جاتا ہے کچھ گروپس میں. ایسی کنڈیشن میں اس قسم کی ٹینشنز چلتی رہیں گی. ان ٹینشنز کو ختم کرنے کا صرف ایک ہی طریقہ ہے, وہ یہ ہے کہ آپ پولیٹیکل سولوشن حاصل کریں. جب تک آپ یمن میں اس طرح اٹیک کرتے رہیں گے جس کا بیسس آپ ریلیجن بناتے,
تو یہ یمن کا ایک ریئیکشن ہو سکتا ہے آپ کے خیال؟ لیکن یہاں ریئیکشن تو اس لیے نہیں مانا جا سکتا کیونکہ یمن میں بھی ہوتی ٹرائبز, ان کے بارے میں اگرچہ کہا جاتا ہے کہ بعض لوگ یہ کہتے ہیں کہ وہ اہل تشیع کی طرف زیادہ ٹلٹ رکھتے ہیں, لیکن ایک لیبل جو ہے وہ اہل سنہ کے ساتھ ہے ان کا. تو یہ اگر یمن کا کوئی تعلق یا کوئی لنک آپ دیکھتے ہیں ان حملوں میں؟
یمن کے ساتھ تعلق نہیں ہے, یہ ریجنل تعلق ہے. یہ ریجنل تعلق اس لیے ہے کہ دونوں جو ہیں, جو حریفین ہیں, وہ اپنی پولیٹیکل پوزیشن, اپنی اسٹریٹجک پوزیشن کو اسٹرانگ کرنے کے لیے آئل और इस्लाम को इस्तेमाल कर रही हैं। क्योंकि इस वक्त वो ऑयल को इस्तेमाल नहीं कर सकते, इसलिए वो इस्लाम को ज्यादा इस्तेमाल कर रही हैं, जिसकी उनका मकसद सिर्फ नेशनलिस्टिक मकसद है, उनका मकसद मजहब नहीं है। याद रहे कि जो कुछ हो रहा है ये मजहब की बेसिस पे नहीं हो रहा, ये पॉलिटिकल इंटरेस्ट की बेसिस पे हो रहा है, जहां पर मजहब को इस्तेमाल किया जा रहा है। इसलिए जरूरी ये है कि इसको मजहब को किसी तरीके से इस चंगो से निकाला जाए। उसको निकालने का सिर्फ एक ही तरीका है, वो ये है पॉलिटिकल सॉल्यूशन। सिर्फ सऊदी अरेबिया के लिए जरूरी नहीं है बल्कि ईरान के लिए भी जरूरी है।
बहुत शुक्रिया,
टेंशन बढ़ती चली जाए।
बहुत शुक्रिया जनाब जुबैर इकबाल साहब, आपने हमारे लिए वक्त निकाला। सुल्तान अली साहब आपके भी हम मशहूर हैं कि आप हमारे साथ रहे। और सामीन, इसके साथ ही हमारा आज का ये प्रोग्राम, नाज़रीन से भी हम इजाज़त चाहेंगे और अपने सामीन से ही अपने इख्तिताम को पहुंचता है हमारा प्रोग्राम। प्रोड्यूसर हैं हमारे साथ अंजुम अरल गिल और अरीशा खान, स्टूडियो इंजीनियर्स हैं जैक्सन बिट्स। असद हसन को इजाज़त दीजिए, अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।